इफिसी का मण्डलीका भाइ बहिनीहरूलाई पावलले एउटा चिठी लेखेको पहिलो अध्यायको 15 पददेखि अन्त्यसम्म हाम्रो एउटा पावलको एउटा विशेष प्रार्थना हामीहरू त्यहाँ भेटाउँछौ. पावलले एफेसीका मण्डलीका भाइ बहिनीहरूको लागि चढाएको प्रार्थना यस प्रकारले पावल भन्नुहुन्छ, म सबै पढ्दिन, म 18 पददेखि पढ्दैछु. तिमीहरूको हृदयको आँखा चहकिलो भएर उहाँको बोलावटको आशा के हो र पवित्र जनहरूमा उहाँको अधिकारको महिमाको सम्पत्ति के हो भनेर तिमीहरूले जान्न सक औ उहाँको बलको सामर्थ्यको कार्य अनुसार हामी विश्वास गर्नेहरूतर्फ उहाँको शक्तिको अत्यन्त महानता के हो जो ख्रिस्टलाई मुर्दाहरूबाट बिताउँदा र आफ्नो दाहिने बाहुलीतर्फ स्वर्गीय स्थानहरूमा सबै शासन अख्तियार शक्ति र प्रभुत्व र न केवल यस युगमा तर आउने युगमा राखिएका हरेक नाउँभन्दा उच्च स्थानमा बसाउँदा उहाँले काममा लगाउनु भयो र सबै कुरा उहाँको चरणको अधीनमा राखिदिनु भयो र उहाँलाई सबै कुराको शिर हुनलाई मण्डलीलाई दिनुभयो जो उहाँको शरीर हो अर्थात् सबैमा सबै कुरा परिपूर्ण गर्नु भनेको परिपूर्णता हो. परमेश्वरले आफ्नो वचनको पाठमा हामीलाई आशीर्वाद देऊन्. तीनवटा कुराको लागि पावलले प्रार्थना गरेको एफिसीका भाइ बहिनीको लागि अनि पावलको भनेपछि तिमीले जान्न सक तिमीहरूको हृदयको आँखा चहकिलो भएर हृदयको आँखा तिमीहरूको हृदयको आँखा यो शरीरको आँखा होइन तिमीहरूको हृदयको आँखा चहकिलो भएपछि तिमीले तीनवटा कुराहरू जान्न पर्छ. तीनवटा कुराहरू एउटा चाहिँ उहाँको बोलावटको आशा के हो परमेश्वरले तिनीहरूलाई बोलाउनु भएको यसको के हो आशा चाहिँ परमेश्वरले बोलाउनु भएको केही कुरो दिनलाई ठुलो आशाको कुरो हो अनि यो परमेश्वरको बोलावटको आशा पहिलो कुरो. दोस्रो कुरो चाहिँ तिनीहरूमा अन्य जातिहरूमा परमेश्वरको महिमाको सम्पत्ति तिमी परमेश्वरको दृष्टिमा कति बहुमूल्य छौ यो कुरो तिमीहरू जान्न सक. तिमीहरू परमेश्वरको दृष्टिमा कति बहुमूल्य छौ तिमीहरू सस्तो होइनौ. यदि तिमीहरू सस्तो भएदेखि मूल्यहीन भएदेखि चोरले आएर चोर्नलाई इच्छा गर्ने थिएन. तिमीहरूमा मूल्य छ, तिमीहरू बहुमूल्य हौ, ख्रिस्टमा तिमीहरू एकदमै मूल्यवान छौ. यसै कारण नै शैतानले तिमीलाई चोरेर लैजान चाहन्छ. तिमीहरू अन्य जाति विश्वासीहरू परमेश्वरको दृष्टिमा कति बहुमूल्य छौ. तर यो तेस्रो कुरो चाहिँ पावलले लेख्दछ, यो तेस्रो कुरो चाहिँ 19 पददेखि तिमीले जान्न सक उहाँको बलको सामर्थ्यको कार्य अनुसार हामी विश्वास गर्नेहरूतर्फ उहाँको अत्यन्त महान शक्ति त्यो ठुलो शक्ति त्यो कुरो तिमीले जान्न सक. त्यो शक्ति यहाँ भन्दछ जो ख्रिस्टलाई मुर्दाहरूबाट बिउताउँदा र आफ्नो दाहिने बाहुलीतर्फ स्वर्गीय स्थानहरूमा सबै शासन र अख्तियार र शक्ति र प्रभुत्व र न केवल यस युगमा तर आउँदो युगमा राखिने हरेक नाउँभन्दा अति उच्च स्थानमा बसाल्दा उहाँले प्रयोग गर्नुभयो. त्यो महान शक्ति प्रभु येशु ख्रीष्टलाई मरेकाहरूबाट बिउताउँदा अनि आफ्नो दाहिने बाहुली तर्फ स्वर्गीय स्थानहरूमा सबै अधिकार अख्तियार शक्ति अनि प्रभुत्वमाथि अनि न केवल यस युगमा तर आउँदो युगमा राखिने हरेक नाउँमाथि बसाल्दा परमेश्वरले चलाउन भयो उहाँको बलको सामर्थको कार्य अनुसार त्यो ठुलो शक्ति चाहिँ के हो त्यो तिमीले जान्न सक अनि यदि आज प्रियहरू हो हामी यो शक्ति चाहिँ के हो पवित्र आत्माको यो शक्ति हामीले जान्न सक्यो भने मगजले जान्ने होइन कि हाम्रो हृदयले जान्न सक्यौँ भने हामी हृदयले जान्न सक्यौँ भनेदेखि जस्तो कि अघि हामी गाउन लागेको थियौँ नि चट्टानको मह भन्दा मिठो चट्टानको मह भन्दा मिठो अनि त्यो मह कतिको मिठो छ भनेर यहाँबाट जतिकै वर्णन गरे पनि बताइदिए पनि राम्रा राम्रा शब्दहरूमा त्यो कुरो बताइदिए तापनि जबसम्म त्यो मान्छेले त्यो मह चाहिँ चाख्दैन आफै आफैले चाख्दैन तबसम्म उसलाई थाहा हुँदैन त्यो मह चाहिँ कतिको मिठो हुन्छ चाख्ने कुरो चाख्ने कुरो आफैले अनुभव गरेर चाख्ने कुरो यहाँ खालि मगजमा मात्रै चट्टानको मह मिठो हुन्छ चट्टानको मह मिठो हुन्छ भने कसैले भनेको कुरो चाहिँ हामीले सुन्यौँ भनेदेखि हामी भन्छौँ चट्टानको मह चाहिँ मिठो हुन्छ अरे चट्टानको मह चाहिँ मिठो हुन्छ अरे अनि त्यो चाहिँ के भन्दाखेरि हामीले सुनेको कसैले थाहा भयो भने फलानाले भनेको चट्टानको मह चाहिँ मिठो हुन्छ अरे यो चाहिँ तर यदि तपाईँले चट्टानको मह चाहिँ आफैले चाख्नुभयो भनेदेखि चट्टानको मह मिठो हुन्छ अरे भन्नुहुन्न चट्टानको मह मिठो हुन्छ किनकि तपाईँले चाख्नुभयो बाइबलमा लेखिएको छ चाखेर हेर परमेश्वर कस्तो भलो हुनुहुन्छ हामी धेरै क्रिस्चियनहरूले चाहिँ चाखेर चाहिँ हेर्दैनौँ अरूहरूले भनेको छौँ पास्टर गुरुबाले दाईहरूले दिदीहरूले साथीहरूले भनेका छन् हामी क्यासेटमा सुन्छौँ टिभीमा सुन्छौँ हामी यो एफएममा सुन्छौँ पत्र पत्रिकामा पढ्छौँ अनि त्यहाँदेखि परमप्रभु चाहिँ भलो हुनुहुन्छ परमप्रभु चाहिँ असल हुनुहुन्छ भन्ने कुरो परमप्रभु चाहिँ असल हुनुहुन्छ परमप्रभु चाहिँ भलो हुनुहुन्छ अघि हामीले सुन्दै थियौँ नि त्यो सानो केटोले धन्यवाद भन्न जानेन तर पनि बाबुले भन्यो तपाईँ कति राम्रो हुनुहुन्छ कति राम्रो हुनुहुन्छ त्यो केटोले कसरी भनेको किनकि त्यो केटोले थाहा पायो बाबुले प्यार गर्नुभएको प्रेम गर्नुभएको कसरी एकदमै त्यस हिलोमा त्यस प्रकारले लडीबडी खेल्दाखेरि पनि कुनै रिसाउनु भएन त्यो गर्नु भएन पछि नुहाई धुवाई गरेर सफा गर्नुभयो अनि त्यहाँदेखि त्यो छोरोले धन्यवाद भन्न जानेन र उहाँले त्यो छोरोले भने बाबु तपाईँ कति राम्रो हुनुहुन्छ चाखेर जान्नुपर्ने प्रियहरू धेरैचोटि हामी यस्ता खालका सेवा सङ्गतिहरूमा आउँछौँ थुप्रै बाइबलका कुराहरू सुन्छौँ अनि हामी भन्छौँ ओ परमेश्वर भलो हुनुहुन्छ परमेश्वर भलो हुनुहुन्छ त्यतिले मात्रै पुग्दैन त्यो त अरू मैले भनेको अरू कसैले भनेको कुरो त्यति मात्रै अनि कसरी थाहा पाउनु भयो त परमेश्वर भलो हुनुहुन्छ ए भलो हुन्छ अरे किनकि गुरुबाले भन्नुभयो भलो हुन्छ अरे त्यो दिदीले भन्नुभयो त्यो साथीले भन्नुभयो अरे 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 होइन प्रियहरू यदि तपाईँ आफैले नै चाख्नुभयो भनेदेखि चाखेर हेर परमेश्वर कस्तो भलो हुनुहुन्छ अरे भन्नु पर्दैन तपाईँ भन्नु म जान्दछु परमेश्वर भलो हुनुहुन्छ म जान्दछु किनकि मैले यो कुरो चाखेँ मैले थाहा पाएँ यसै कारण पावरले के भन्छ यो कुरो तिमीले जान्न सक तिमीले जान्न सक त्यसको लागि तिमीहरूको हृदयको आँखा चहकिलो हुन पर्छ पवित्र आत्माले तिमीको हृदयको आँखालाई उज्यालो बनाइदिनु पर्छ अनि त्यहाँदेखि चाहिँ तिमीको हृदयको आँखा चहकिलो भयो भनेदेखि तिमीले जान्न सक्नेछौ परमेश्वरको बोलावटको आशा के हो परमेश्वरले तिमीलाई बोलाउनु भएको संसारका करोडौं अरबौं मानिसहरूको बीचबाट परमेश्वरले तिमीलाई नाउँ काढेर बोलाउनु भयो, नाउँ काढेर बोलाउनु भयो। अनि तपाईँले ख्रिस्ट येशूमा विश्वास गर्नुभयो, आज तपाईँ परमेश्वरको छोरो परमेश्वरको छोरी हुनुभएको छ। तपाईँ परमेश्वरको दृष्टिमा कति बहुमूल्य हुनुहुन्छ, तपाईँ सस्तो हुनुहुन्न। तपाईँको लागि त परमेश्वरले यहाँ चाहिँ तपाईँलाई सुन चाँदी रुपियाँ पैसा दिएर तपाईँलाई किनेर छुटाउनु भएको होइन, निर्दोष र निष्कलङ्क थुमाको रगत, प्रभु येशु ख्रिस्टको रगतको दाम तिरेर तपाईँलाई मुक्ति दिनुभएको, छुटाउनु भएको। तपाईँको लागि त परमेश्वरले कत्रो ठुलो मूल्य चुकाउनु भयो, आफ्नो एकमात्र पुत्रलाई पनि बाँकी राख्नु भएन, क्रुसमा मर्नलाई दिइहाल्नु भयो। तपाईँलाई किनि छुटाउनको लागि धन रुपियाँ पैसा दिएर तपाईँलाई किनेर छुटाउनु भएको होइन, आफ्नो पुत्रको प्राणको दाम तिरेर तपाईँलाई छुटाउनु भएको। यसकारण परमेश्वरको दृष्टिमा तपाईँ कति बहुमूल्य हुनुहुन्छ। शैतानलाई यो कुरो थाहा छ, यसकारण शैतानले चाहिँ चोर्न चाहन्छ, तपाईँलाई खोसेर लैजान चाहन्छ। त्यति मात्र होइन, 19-20 पदमा हेर्नुहोस् है, उहाँको बलको सामर्थको कार्य अनुसार हामी विश्वास गर्नेहरूतर्फ उहाँको महान शक्ति, उहाँको महान शक्ति के हो त्यो तिमीले जान्न सक। त्यो शक्ति जो उहाँले ख्रिस्ट येशूलाई मरेकाहरूबाट बिन्ताउँदा अनि आफ्नो दाहिनी बाहुनीतर्फ स्वर्गीय स्थानमा सबै अधिकार अख्तियार शक्ति अनि प्रभुत्वमाथि र न केवल यस युगमा तर आउँदो युगमा राखिने सबै नाउँहरूभन्दा माथि बसाल्दाखेरि चलाउनु भयो। येशूको नाउँ सबै नाउँभन्दा ठुलो नाउँ हो प्रियहरू, हो न केवल यस युगमा तर आउँदो युगमा पनि। जे सुकैको नाउँ, जे व्यक्तिको नाउँ, शक्तिको नाउँ, संस्थाको नाउँ, जे सुकैको नाउँ भन्दा पनि ठुलो नाउँ चाहिँ येशू नाउँ हो, येशू नाउँ हो। परमेश्वरले उहाँलाई त्यो नाउँ दिनुभयो। प्रेरित चारको बारेमा पत्रुसले भनेको कुरो, अरू कसैमा मुक्ति छैन किनकि स्वर्ग मुनि मानिसहरूको बीचमा अरू कुनै नाउँ दिइएको छैन जसद्वारा हामीले बचाइनु आवश्यक छ, एउटै नाउँ, त्यो चाहिँ येशू नाउँ हो, येशू नाउँ। अनि येशू नाउँ कति शक्तिशाली नाउँ हो त्यो। येशूको नाउँ सुन्दाखेरि शैतान थरथराउँछ, डराउँछ, यति ठुलो नाउँ हो येशू नाउँ चाहिँ। यहाँ हामीले इफिसी 1:20-21 पढ्यौं, हामीले परमेश्वरले उहाँलाई त्यो नाउँ दिनुभयो, न केवल यस युगमा तर आउँदो युगमा राखिने हरेक नाउँभन्दा अति उच्च नाउँ परमेश्वरले उहाँलाई दिनुभयो। फिलिपी 2:8-9 पदहरूमा लेखिएको छ कसरी परमेश्वरले ख्रिस्ट येशूलाई अति उच्च पार्नुभयो अनि उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, स्वर्गमा पृथ्वीमाथि पृथ्वीमुनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको लागि येशूलाई प्रभु भनिकन मानिलिन पर्छ, स्वीकार गर्न पर्छ। फिलिपी 2:9-11 पदहरूमा त्यो लेखिएको छ, परमेश्वरले येशू प्रभुलाई अति उच्च पार्नुभयो अनि त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ। ख्रिस्ट येशूको नाउँ त हरेक नाउँभन्दा उच्च छ। तपाईँ रोग बिमारको कुरा गर्नु, क्यान्सर भन्ने एउटा रोगको नाउँ हो, तर येशुको नाउँ छ, त्यो क्यान्सर त्यो रोगको नाउँ भन्दा पनि अझ उच्च छ। भनाइको अर्थ चाहिँ त्यो रोग जसको नाउँ चाहिँ क्यान्सर हो, त्यो रोग भन्दा अझ उच्च नाउँ छ, येशु नाउँ हो। अनि येशु चाहिँ त्यो क्यान्सर भन्दा पनि अझ उच्चमा, एड्स भन्छ नि, एचआईभी एड्स भन्छ, त्यो डरलाग्दो रोग अहिले स्वाइन फ्लू भन्दैछ, बर्ड फ्लू, अरे यस्ता खालका रोगहरू, डरलाग्दो रोगहरूको नाउँहरू छ, त ती सबैभन्दा ती रोगहरू भन्दा अझ उच्च त येशु नाउँ हो, येशु नाउँ। अनि येशुको नाउँमा ती रोगहरू निको हुन्छन्, किनकि येशुको नाउँ परमेश्वरले त्यो उच्च नाउँ येशु प्रभुलाई दिनुभएको। अनिकाल रूढी डरलाग्दा खालको लडाई झगडाको कुराहरू सुन्छौ हामीहरू, डरलाग्दा घटना भइचालोहरू, आँधी बतास हुँदी बेलीका कुराहरू सुन्छौ, डरलाग्दा प्राकृतिक प्रकोपका कुराहरू हामी सुन्छौ, तर यी सबै नाउँहरू भन्दा अझ उच्च नाउँ चाहिँ येशु प्रभुको नाउँ हो। अनि त्यो नाउँ आज तपाईँले पाउनु भएको छ, भाइ बहिनी, प्रभुले त्यो नाउँ तपाईँलाई दिनुभएको छ, तपाईँलाई येशुको नाउँ आज तपाईँलाई दिनुभएको छ। येशु प्रभुले भन्नुभयो युहन्नाको 14:12-13-14 पदहरूमा त्यहाँ दिएको छ, यदि तिमीहरूले मेरो नाउँमा केही माग्यौ भने त्यो म गर्नेछु। येशुको नाउँ, यदि तिमीहरूले मेरो नाउँमा केही माग्यौ भने, पुत्रमा पिताको महिमा होस् भनेर, त्यो म गर्नेछु। येशुको नाउँ, यो तपाईँ र मलाई परमेश्वरले दिनुभएको छ। हामी जतिजनाले येशु प्रभुलाई आफ्नो मुक्तिदाता प्रभु भनिकन ग्रहण गरेका छौँ, येशुको रगतले आफ्ना पाप अपराधहरू धोई मागेका छौँ, येशु प्रभुले आफ्नो हृदयमा ग्रहण गरेका छौँ, येशु प्रभु हाम्रो हृदयमा बास गर्नुहुन्छ, प्रियहरू यहाँ छु तपाईँलाई, परमेश्वरले तपाईँलाई येशु प्रभुमा सबै कुरा दिनुभएको छ, कुनै कुरो परमेश्वरले रोकेर राख्नु भएन, सबै कुरो तपाईँलाई येशु प्रभुमा परमेश्वर दिनुभएको छ। अस्ति मात्रै मंगलबारको दिन हाम्रा फुल टाइम वर्कर्सहरूको बीचमा, पूर्णकालीन सेवा गर्ने हाम्रा भाइ बहिनीहरूको बीचमा, नानीहरूको बीचमा म भन्न लागेको थिएँ, रोमी 8:32 मैले त्यो चाहिँ कसरी पढ्ने गर्थे भनेदेखि, मैले के भन्थे भनेदेखि, रोमी 8:32 लेखेको छ, जसले आफ्नो निज पुत्रलाई पनि बाँकी राख्नु भएन र उहाँलाई हामी सबैको लागि दिइहाल्नु भयो, उहाँको साथमा अरू सबै थोक उहाँले कसरी हामीलाई सित्तैमा दिनुहुने छैन र। अनि म चाहिँ त्यो पद कसरी बताउने गर्थे भने, भाइ बहिनीहरूलाई, परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई त बाँकी राख्नु भएन, उहाँ त परमेश्वरको सबैभन्दा प्यारो छोरो, एउटै मात्र छोरो, येशु ख्रीष्ट परमेश्वरको प्यारो छोरो, परमेश्वरले येशु ख्रीष्टलाई पनि बाँकी राख्नु भएन, तर तपाईँ र म जस्ता पापीहरूको लागि, हामीलाई मुक्ति दिनको लागि, हामीलाई पाप बन्धनबाट छुटकारा दिनको लागि, हामीको आत्मा बचाउनको लागि येशुलाई नै पनि परमेश्वरले क्रुसमा मर्नलाई दिइहाल्नु भयो। अनि म मण्डलीलाई बताउने कोसिस गर्थे, म के भन्थे भनेदेखि, परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई त बाँकी राख्नु भएन, हामी सबैको लागि उहाँलाई बलिदान दिइहाल्नु भयो भने, कुन यस्तो कुरो होला जो परमेश्वरलाई ख्रिस्त येशु भन्दा पनि अझ बहुमूल्य, अझ प्रिय लाग्ने कुरो, परमेश्वरले अझ धेरै रुचाउने कुरो, जो कि परमेश्वरले आफ्नो लागि साँचेर राख्नुहुन्छ, मैले आफ्नो पुत्र त दिएँ, यो त म दिन्न भनेर साँचेर राख्ने कुरो, ख्रिस्त येशु भन्दा अझ बहुमूल्य कुरो परमेश्वरलाई के हुन सक्छ र भनेर मैले त्यस्तो प्रकारले बुझाउने कोसिस गर्थे। तर प्रभुले मलाई के देखाउनु भयो भने त्यो बाइबलको त्यो पदमा लेखेको कुरो चाहिँ यस्तो रहेछ, म यहाँबाट पढिदिउँ है। जसले यो चाहिँ रोमी 8:32 लेखेको छ, जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नु भएन तर हामी सबका निम्ति उहाँलाई सुम्पिदिनु भयो, उहाँले हामीलाई सबै थोक पनि उहाँको साथमा सित्तैमा कसरी दिनुहुने छैन र उहाँको साथमा के भनेको उहाँको साथमा, जब उहाँले ख्रिस्ट येशूलाई दिनुभयो ख्रिस्ट येशू सँगसँगै तपाईँ र मलाई परमेश्वरले सबै कुरो दिनुभएको छ, सबै कुरो दिनुभएको छ परमेश्वरले। यसै कारण त पावलले पहिलो कुरो चाहिँ 3:21-22-23 पदमा भनेको कुरो, पहिलो कुरो चाहिँ 3:21 पावल के भन्दछ, सबै थोक तिमीहरूकै हो। कुरन्थका ती भाइ बहिनीहरूलाई पावलले भन्न लागेको छ सबै थोक तिमीहरूकै हो, चाहे पौलुस चाहे अपोलोस चाहे केफास चाहे संसार चाहे जीवन चाहे मरण चाहे वर्तमानका कुराहरू चाहे भविष्यका कुराहरू सबै थोक तिमीहरूकै हो, अनि तिमीहरू ख्रिस्टका हौ अनि ख्रिस्ट परमेश्वरको हुनुहुन्छ। पावलले कसरी यो कुरो भन्न सकेको करन्थका भाइ बहिनीहरूलाई सबै थोक तिमीहरूकै हो भनेर, किनकि रोमी 8:32 लेखेको कुरो पनि त्यही रहेछ, रोमी 8:32 परमेश्वर जसले आफ्नो निज पुत्रलाई पनि बाँकी राख्नु भएन तर उहाँलाई हाम्रो सबैको निम्ति दिइहाल्नु भयो, उहाँले उहाँको साथमा अरू सबै थोक पनि कसरी सित्तैमा दिनुहुन्न र आफ्नो एकमात्र पुत्रलाई परमेश्वरले दिनुभयो अनि अरू सबै थोक पनि ख्रिस्ट येशू सँगसँगै परमेश्वरले हामीलाई दिनुभयो यसकारण त प्रियहरू हामी गरिब छैनौ, हामी धनी छौ। अघि भजनमा गाउँदैथ्यौँ हामीले धन्यवाद चढाऊ परमेश्वरलाई, अघि त्यो भजनमा यस कारण त्यहाँ भन्छ गरिबले भन गरिबले म धनी छु भन, अघि निर्बलले म बलियो छु भन, भन मुखले भन स्वीकार गर, किनकि तिमीहरूको वचनमा शक्ति छ, तिमीहरूले जब मुखले उच्चारण गर्छौ ती शब्दहरू भन्छौ त्यसले तिमीहरूको जीवनमा काम गर्छ, सोचेर मात्र हुँदैन, मन मुखले बोल्न पर्ने कुरो भन्न पर्ने कुरो। हामी कोही पनि गरिब छैनौ प्रियहरू हो, हामी टुरा टुरीहरू होइनौ, हामीको स्वर्गीय बाबु हुनुहुन्छ, स्वर्ग अनि पृथ्वीको मालिक हुनुहुन्छ उहाँ, सबै थोक उहाँको हो, अनि त्यस्तो धनी बाबुका छोराछोरीहरू गरिब हुँदैनन्, गरिब हुँदैनन्, बाबुको धन छोरालाई हुन्न यो भन्ने मूर्ख हो। एकजना कविले भनेको कुरो, बाबुको धन छोरालाई हुन्न यो भन्ने मूर्ख हो, ऊ त विश्वासी मान्छे पनि, त्यो कवि जसले यो कविता लेखेको विश्वासी पनि, तर उसले भनेको कुरोमा कति सत्यता छ, बाबुको धन छोरालाई हुन्न यो भन्ने मूर्ख हो। परमेश्वर धनी बाबुका गरिब छोराछोरीहरू हुँदैनन्, अनि यदि आज तपाईँ गरिब जीवन बिताउँदै हुनुहुन्छ भनेदेखि तपाईँले बुझ्नु भएको छैन, तपाईँले जान्न सक्नु भएको छैन तपाईँको बाबु कति धनी हुनुहुन्छ, धनी बाबुको गरिब छोरो हामी लुकाको 15 पढ्छौ, त्यो धनी बाबु जसको कान्छो छोरो त्यो गरिब भयो, उसको उसको भागमा आउनु पर्ने धन सम्पत्ति मुठ्याएर उसले के भन्छ, बा तपाईँ मर्नु भएपछि अंश बन्दा गर्दै बेलामा दाजुको भाग त दाजुले पाउने, मेरो भाग चाहिँ कति पाउने मलाई दिनुहोस्, मैले पाउनु पर्ने मेरो भाग मलाई दिनुहोस्। अनि उसको बाबुले त्यो भाग लगाइदियो कान्छो छोरोलाई, उसको भाग दियो। त्यो कान्छो छोरोको भने चाहिँ तपाईँ चाहिँ मेरो लागि मरे तुल्य भयो अब, किनकि अंश बन्दा गर्ने कुरो त बाबु मरिसकेपछि अंश बन्दा हुनु पर्ने नि। तर त्यो कान्छो छोरो त बाबु जिउँदै हुँदाखेरि नै उसको भाग माग्छ, बा तपाईँको सम्पत्तिको जुन भाग चाहिँ मेरो हो, मेरो हुनु पर्ने, तपाईँ मरिसकेपछि त्यो चाहिँ मलाई अहिले नै चाहियो, मलाई दिनुहोस्। अनि बाले उसले पाउनु पर्ने भाग उसलाई दियो। अनि यो छोरो बाबुको घरदेखि टाढो गयो, गइकन सबै धन सम्पत्ति सबै नराम्रो काममा खर्च गर्यो, सबै खर्च गर्यो, आखिरमा उसित केही पनि भएन। अनि अनिकाल पर्यो। अनिकाल परेपछि यो धनी बाबुको छोरो हो सुँगुरको खोरमा सुँगुर चढाउने काम, यहुदीहरूको लागि सुँगुर त एकदमै घिनलाग्दो कुरो, बाइबलमै लेखेको छ नि, सुँगुर एकदमै घिनलाग्दो पशु हो, यहाँ बाइबलमै लेखेको छ। अनि यहुदीहरूको लागि त सुँगुर त साह्रै घिनलाग्दो कुरो, अनि त पनि यो कान्छो छोरोले सुँगुर चढाउने काम भयो गर्यो। कुरा खान पनि पाउँदैन थियो अरे, आधा पेट नै रहन्थ्यो अरे, अनि सुँगुरले चक 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 टाढो खाएको देख्दाखेरि उसलाई त्यो खानु मन पर्थ्यो अरे। भनै भनैको अर्थ के हो यहाँ चाहिँ तपाईँलाई, त्यो छोरोले पाउनु न सहन नसक्ने दुःख पायो उसकै मूर्खताको कारणले, अनाज्ञाकारी भयो नि, बाबुको घर छोडेर गयो नि त्यो छोरो। अनि त्यहाँदेखि हामी के पढ्छौँ, पछिबाट उसको होस खोल्यो, अनि उसले बाबुको सम्झना गर्यो, अनि उसले के भन्नुहुन्छ, मेरो बाबाको घरमा धेरै ज्यादादारी नौकरहरूले खाएर पनि प्रशस्त उभाएर फाल्छन्, अनि म चाहिँ त्यस्तो धनी बाबुको छोरो यसरी सुँगुर चढाइराखेको छु, सुँगुरले खाएको चारो खान पाए पनि हुन्थ्यो भन्ने मलाई लाग्छ। अनि त्यो केटोको होस खुल्यो, त्यो केटोले जान्यो, त्यति बेलासम्म चाहिँ उसले जानेको थिएन, त्यति बेलामा उसको होस खुल्यो। अनि उसले चाहिँ मेरो एउटा बाबु हुनुहुन्छ जो धनी हुनुहुन्छ, अनि यसै कारण उसले के भन्यो, म उठेर मेरो बा कहाँ जान्छु, अनि म उहाँलाई भन्छु मैले स्वर्गको विरुद्धमा तपाईँको दृष्टिमा पाप गरे, म तपाईँको छोरो भनिने योग्यको छैन, मलाई तपाईँको एउटा ज्यालादारी नौकरको जस्तो काम दिनुहोस्। पश्चातापी भएर बाको घरमा फर्केर गयो। फेरिहरू हो, यदि त्यस्तो धनी बाबुको छोरो पनि अनाज्ञाकारी भएर अत्याधी भएर ढिट भएर बाबुको घरलाई छोडेर संसारका मोज मजाको पछि लागेर सबै प्रकारका गन्दा मैला फोहोर कुराहरूको पछि लागेर बाको धन सम्पत्ति त्यसै हावामा उडायो भनेदेखि त्यो धनी बाबुको छोरो पनि गरिब हुन सक्दो रहेछ। यस कारण यदि आज म तपाईँलाई त्यही भन्छु, परमेश्वर बाबु जस्तो धनी स्वर्ग अनि पृथ्वीको मालिक उहाँको छोरो अनि छोरी भएर पनि यदि आज तपाईँ गरिब जस्तो जीवन बिताउँदै हुनुहुन्छ भने तपाईँले होसियार गर्नु पर्यो, खै तपाईँ बाबुको घरलाई छोडेर बाहिर त निस्कनु भएको छैन, बाबुले दिनुभएको आशिषहरूको दुरुपयोग त भएको छैन, जता भावी जेसुकै मन पर्यो त्यस्तै खालको छाडा जीवन त बिताइराख्नु भएको छैन तपाईँले, के कारण हो त्यस्तो धनी बाबुको छोरो भएर छोरी भएर पनि तपाईँ गरिब हुनुहुन्छ। प्रियहरू हो, म आज तपाईँलाई भन्न चाहन्छु, तपाईँ टुरा हुनुहुन्न, टुरी हुनुहुन्न, तपाईँको एउटा बा हुनुहुन्छ, स्वर्ग अनि पृथ्वीको मालिक हुनुहुन्छ उहाँ, अनि बाको घरमा तपाईँको लागि सबै आशिषहरू राखिएका छन्, तपाईँ चाहिँ बाको घरमा हुनुपर्ने। त्यो कान्छो छोरो जब फर्केर आएपछि बाले जस्तो थियो त्यस्तै नै उसलाई बाले उसलाई अँगालो हाल्यो, मुहाई खायो, माया गर्यो, सुँगुरहरूसँग बसेको गन्दा फोहोर थियो होला त्यो, बाले भनेर गएर नुहाई धुवाई गरेर कपडा बदलेर आइज अनि म तँलाई अङ्गालोमा बस्छु प्यारो गर्छु भन्नु भएन। जस्तो सुँगुरको खोरबाट आएको त्यस्तै गनाइरहेको फोहोर केटोलाई बाले अँगालो हालेर मुहाई खायो। तपाईँ म पनि हामी प्रभु परमेश्वर कहाँ जाँदाखेरि कस्तो अवस्थामा थियौँ याद छ तपाईँलाई? कति फोहोर थियो हामीहरूको जीवन, मैला थियो, गन्दा थियो, अशुद्धताले भरिएको, अपवित्रताले भरिएको। तर जस्तो हामी बा कहाँ गयौँ, प्रभु येशु ख्रिस्टमा परमेश्वरले हामीलाई प्यार गर्नुभयो, हामीलाई भन्नु भएन त अलिक सफा भएर आइज, त्यहाँदेखि मात्रै म तँलाई तँसँग बात गर्छु, अर्को लुगा लगाएर नुहाई धुवाई गरेर लुगा लगाएर आइज भन्नु भएन। जस्तो थियो त्यस्तै नै परमेश्वरले तपाईँले मलाई ग्रहण गर्नुभयो अनि ख्रिस्ट येशूको रगतले हामीलाई धोई पखाली शुद्ध पार्नुभयो अनि हामीलाई धार्मिकताको वस्त्र लगाइदिनु भयो परमेश्वरले, त्यति साह्रो प्यार गर्नुभयो परमेश्वरले तपाईँको मलाई माया गर्नुहुन्छ। तर जे जति कुराहरू त्यो कान्छो छोरोले बाको घरमा पाउन सक्ने कुराहरू चाहिँ बाहिर खोज्नलाई गयो, टाढो देशमा गयो भनेर बाइबलमा लेखिएको छ। ती घरमा बसेर त उसले मजा गर्न पाएन, धन सम्पत्ति भए तापनि उसको साथीहरूलाई बोलाउन पाएन, नाच गान गर्ने, गाड रक्सी खाने, त्यस्ता खालका फोहोर कामहरू गर्ने बाको अगाडि त उसले गर्न सकेन। यसकारण ऊ बाको दृष्टिदेखि टाढो मुलुकमा धन सम्पत्ति लिएर गयो अनि गन्दा मैला फोहोर कुराहरूमा उसले जीवन बितायो। तर ऊ फर्केर आउँदा चाहिँ उसले बालाई के भन्छ, मैले स्वर्गको विरुद्धमा अनि तपाईँको दृष्टिमा, तपाईँको दृष्टिमा, त्यो बुढो बाले देख्यो होला छोरोले गरेको कुरो देखे त, किनकि छोरो त धेरै टाढो मुलुकमा थियो, त्यो मैला फोहोर कामहरू गर्दै बेलामा त बाको नजिकमा त थिएन ऊ। तर ऊ छोरोले भन्छ तपाईँको दृष्टिमा मैले पाप गरे, तपाईँले यो आँखाले त देख्नु भएन तर तपाईँको हृदयको आँखाले देख्नुभयो मैले कति नराम्रो जीवन बिताएँ अनि म अब तपाईँको छोरो भनिने योग्यको छैन, मलाई तपाईँले एउटा ज्यादादारी नौकर जस्तो बनाउनुहोस्। तर एउटा कुरो याद छ तपाईँलाई, एकपल्टको छोरो सधैँको लागि छोरो हो, एकपल्ट जन्मेकी छोरी सधैँको लागि छोरी हो, कुनै हालतमा पनि त्यो छोरोले आफ्नो पुत्रत्व गुमाउन सक्दैन, ऊ नौकर हुन सक्दैन, छोरो छोरो नै हो, छोरी छोरी नै हो। तपाईँ अनि म हामी जत्तिकै गन्दा मैला फोहोर जीवन हामी बिताउँदै होला अहिले, तर पनि परमेश्वर भन्नुहुन्छ त्यो मेरो छोरो हो, त्यो मेरी छोरी हो, येशूको रगतले मैले किनेको, उसलाई मैले आफ्नो छोरो बनाएको, उसलाई मैले आफ्नो छोरी बनाएको, अनि तपाईँको पुत्रत्वको अधिकार तपाईँले गुमाउनु भएको छैन। जस्तो अवस्थामा तपाईँ हुनुहुन्छ, त्यो गन्दा मैला फोहोर अवस्थामा पनि बा कहाँ फर्केर जानुभयो भनेदेखि बाले तपाईँलाई अँगालोमा भर्नुहुन्छ, मुहाई खानुहुन्छ, तपाईँले घृणा गर्नुहुन्न, हेला गर्नुहुन्न, किनकि तपाईँ बाको छोरो हुनुहुन्छ, तपाईँ बाकी छोरी हुनुहुन्छ। यसकारण प्रियहरू हो, यदि तपाईँ चाहनुहुन्छ भनेदेखि जस्तै जीवन अहिले बिताइराख्नु भएको भए तापनि, धनी बाबुको गरिब छोरो भएर, धनी बाबुकी गरिब छोरी भएर जीवन बिताइराख्नु भएको भए पनि तपाईँ उठेर जानुभयो भनेदेखि बाले जस्तो अवस्थामा तपाईँ फर्केर जानुहुन्छ त्यस्तै अवस्थामा तपाईँले ग्रहण गर्नुहुन्छ, किनकि एकपल्टको छोरो सधैँको छोरो हो, एकपल्टकी छोरी सधैँकी छोरी हो। परमेश्वरले तपाईँहरू मलाई प्यार गर्नुहुन्छ, यो कुरो याद गर्नुहोस् न, यो शक्ति प्रभु येशु ख्रिस्टलाई मरेकाहरूबाट बिउठाउँदा अनि आफ्नो दाहिने बाहुलीतर्फ सबै अधिकार, अख्तियार, शक्ति अनि प्रभुत्वमाथि न केवल यस युगमा तर आउँदो युगमा राखिने हरेक नाउँमाथि बसाल्दा हुने चलाउनु भएको यो शक्ति परमेश्वरले आज तपाईँ म विश्वास गर्ने परमेश्वरका छोरा छोरीहरूको निम्ति यही शक्ति चलाउनुहुन्छ, यही शक्ति चलाउनुहुन्छ। रोमी 8:11 लेखेको कुरो हो, रोमी 8:11 येशूलाई मरेकाहरूबाट बिउताउनु हुनेको आत्मा तिनीहरूमा बास गर्नुहुन्छ भने ख्रिस्ट येशूलाई मरेकाहरूबाट बिउताउनु हुनेले नै उहाँको आत्माद्वारा जो तिनीहरूमा बास गर्नुहुन्छ तिनीहरूको मरणशील शरीरलाई जीवित तुल्याउनुहुन्छ। याद छ तपाईँलाई, तपाईँले ख्रिस्ट यीशु प्रभुलाई ग्रहण गर्नुभएको हो भनेदेखि, प्रभु यीशुलाई आफ्नो मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्नुभएको छ भनेदेखि, तपाईँको त्यो शरीरमा, जुन शरीरमा तपाईँ हुनुहुन्छ नि, त्यो शरीरमा यहाँ परमेश्वरको आत्माले, पवित्र आत्माले बास गर्नुभएको छ, अनि परमेश्वरको पवित्र आत्मा पनि उहाँ परमेश्वर नै हुनुहुन्छ। यीशु मसीह प्रभुलाई परमेश्वर पिताले उही पवित्र आत्माद्वारा मरेकाहरूबाट बिउताउनु भयो, बौराई उठाउनु भयो, अनि पृथ्वीमा राख्नुभयो, त्यहाँदेखि पनि अझै माथि उचाल्नु भयो स्वर्गीय स्थानहरूमा, आफ्नो दाहिने बाहुली तर्फ परमेश्वरले पुर्याउनु भयो उही पवित्र आत्माद्वारा। पवित्र आत्मा त्यति शक्तिशाली हुनुहुन्छ, पवित्र आत्मामा त्यो शक्ति छ। मरेको येशू मसीह प्रभुलाई तलबाट मर्त्य लोकबाट निकालेर ल्याउनु भयो पृथ्वीमा राख्नु भएन, यहाँभन्दा पनि माथि उचाल्नु भयो स्वर्गीय स्थानमा, पिताको दाहिने हातपट्टि गएर बसाल्नु। उही पवित्र आत्मा आज तपाईँ भित्र हुनुहुन्छ, म भित्र हुनुहुन्छ। उही पवित्र आत्मा, अर्को किसिमको पवित्र आत्मा होइन, उही पवित्र आत्मा। अनि पावलले के भन्नुछ, यदि येशूलाई मरेकाहरूबाट बिउताउनु हुनेको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, ख्रिस्ट येशूलाई मरेकाहरूबाट बिउताउनु हुनेले नै उहाँको आत्माद्वारा जो तिनीहरूमा बास गर्नुहुन्छ, हेर्नुहोस् त, उहाँको आत्मा जो तिनीहरूमा बास गर्नुहुन्छ, दुईपल्ट नै भनेको छ, तिनीहरूमा बास गर्नुहुन्छ उहाँको आत्मा, परम प्रभु परमेश्वरको आत्मा, पवित्र आत्मा तिनीहरूमा बास गर्नुहुन्छ। तिनीहरूको नाशमान शरीरलाई, यो नाशमान शरीरलाई जीवित तुल्याउनुहुन्छ। थाहा छ तपाईँलाई, यदि यो कुरो तपाईँले थाहा पाउनु भयो भनेदेखि त तपाईँको शरीरमा जसै पनि रोग किन नहोस्, त्यो रोग त हटेर जानुपर्ने हो, किनकि परमेश्वरको आत्मा जो ख्रिस्ट येशूलाई मरेकाहरूबाट बिउताउनु हुने परमेश्वरको आत्मा तपाईँमा हुनुहुन्छ, यसको त्यो रोग जो छ त्यो रोग त हटेर जानुपर्ने हो। तपाईँले यो कुरो जान्नै भएको छैन, यो कुरो बुझ्नु नै भएको छैन, अनि तपाईँको अज्ञानतामा तपाईँले त्यो रोगलाई साँचेर राख्नु भएको छ, त्यो रोग अझैसम्म तपाईँमै छ, किनकि तपाईँलाई थाहा छैन कि तपाईँभित्र त ख्रिस्ट येशूलाई मरेकाहरूबाट बिउताउनु हुने परमेश्वरको आत्मा यहाँभित्र बास गर्नुहुन्छ। यो कुरो त तपाईँलाई थाहै छैन, यदि यो कुरो थाहा भएपछि त तपाईँले त त्यो रोगलाई भन्न सक्नुहुन्छ, तँ मेरो शरीरबाट निस्केर जा, अनि त्यो रोग त निस्केर जानुपर्ने, कसैले आएर तपाईँलाई हात राखेर प्रार्थना गर्नुपर्ने आवश्यकता पनि छैन, तपाईँ आफैले नै त्यो रोगलाई भन्नुपर्ने, ख्रिस्ट येशूलाई मरेकाहरू बिउताउनु हुने परमेश्वरको आत्मा, पवित्र आत्मा ममा बास गर्नुहुन्छ, यसकारण त रोग बिमार यो शरीरमा बस्ने तँलाई अधिकार छैन, जा, अनि त्यो रोग बिमार त जान्छ। अर्को कुरो हामी यहाँ पढेको, न केवल यस युगमा तर आउँदो युगमा पनि राखिने हरेक नाउँ भन्दा अति उच्च स्थानमा प्रभु येशू ख्रिस्टलाई परमेश्वरले राख्नुभयो। त्यो नाउँ दिनुभयो। येशु नाउँ भनेको त क्यान्सरको नाउँ भन्दा पनि अझ ठूलो नाउँ येशुको नाउँ हो। येशुको नाउँ त अरू रोग बिमारको नाउँ, गरिबी बना भनौँ न, चिन्ता फिक्री बनाउन, तपाईँको जीवनमा अरू प्रकारका नराम्रा कुलतहरू होलान्, घिनलाग्दो खालका बानी बेहोराहरू, बन्धनहरू होलान्, अशान्ति होला, ती सबै नाउँहरू भन्दा त येशु नाउँ त सबैभन्दा उच्च नाउँ हो नि। अनि यस कारण जब तपाईँ भन्नुहुन्छ येशुको नाउँमा निस्कने जा भनेपछि तिनीहरू चाहिँ जानुपर्ने हो नि, किनकि त्यो अधिकार येशु नाउँको अधिकार तपाईँलाई प्रभुले दिनुभएको छ। अस्ति पनि मैले तपाईँलाई भने होला, प्रभु येशु ख्रीष्टले हामीलाई अधिकार दिनुभएको छ अनि यो अधिकार चाहिँ हामीले चलाउन पर्ने। यहाँ चाहिँ इफिसी 1:19-21 चाहिँ हामीले हेर्यौँ कसरी परमेश्वरले ख्रीष्ट येशु प्रभुलाई स्वर्गीय स्थानमा बसाल्नुभयो। त्यहाँदेखि इफिसी 2 हेर्नुहोस् त, इफिसी 2 त्यसको 5 म पढिदिन्छु। इफिसी 2:5-6 मात्रै पढिदिन्छु म। हाम्रा अपराधद्वारा हामी मरेका थियौ, तापनि हामीलाई ख्रीष्टको साथ साथै सजीव पार्नुभयो, अनुग्रहबाट तिमीहरूले उद्धार पाएका छौ। छैटौं पद, औ ख्रीष्ट येशूमा हामीलाई उहाँ सँगसँगै उठाउनु भयो र उहाँ सँगसँगै स्वर्गीय स्थानहरूमा बसाल्नु भयो। के भनेको त्यो बसाल्नु हुनेछ भनेको भविष्यको कुरो होइन, बसाल्नु भयो भन्दछ। यहाँ त त्यसरी भन्दछ सजिव पार्नुभयो, 5 अन्त्यमा, 6 भन्दछ औ ख्रीष्ट येशूमा हामीलाई उहाँसँगसँगै उठाउनु भयो, उठाउनु हुनेछ होइन, उठाउनु भयो औ उहाँ सँगसँगै स्वर्गीय स्थानहरूमा बसाल्नु हुनेछ होइन, बसाल्नु भयो। उहाँ सँगसँगै भनेको के भनेको, उहाँ सँगसँगै जब ख्रीष्ट येशूलाई परमेश्वरले सजीव पार्नुभयो, जीवन दिनुभयो, हामी पनि ख्रीष्ट येशूमा थियौ अनि परमेश्वरले हामीलाई पनि ख्रीष्ट येशूको सँगसँगै जीवित बनाउनु भयो। जब परमेश्वरले ख्रीष्ट येशूलाई उठाउनु भयो, उहाँ सँगसँगै हामीलाई पनि उठाउनु भयो। जब परमेश्वरले ख्रीष्ट येशूलाई स्वर्गीय स्थानहरूमा बसाल्नु भयो, अघि हामीले 1:19-20 हेर्यौं, परमेश्वरले त्यति नै बेलामा हामीहरूलाई पनि ख्रीष्ट येशूसँग स्वर्गीय स्थानहरूमा बसाल्नु भयो। यसकारण हामीहरू त स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसालिएका छौँ भाइ बहिनीहरू, हो हामी संसारमा बसेका छौँ, अहिलेलाई संसारमा पनि बसेका छौँ, स्वर्गमा पनि बसेका छौँ। हामीको त 2 ठिकानामा छ, एउटा चाहिँ संसारको ठिकाना हो, संसारको ठिकाना हामी कहाँ बसेको छौँ संसारमा, अर्को चाहिँ आत्माको ठिकाना छ स्वर्गीय स्थानहरूमा, हामी त ख्रीष्ट येशूसँग बसालिएका छौँ। अनि स्वर्गीय स्थानहरूमा बसालिएका छौँ भनाइको अर्थ चाहिँ जुन अधिकार ख्रीष्ट येशू प्रभुसँग छ, प्रभु येशूले त्यो अधिकार हामीलाई पनि दिनुभएको छ अनि यो अधिकार हामीले चलाउनु पर्ने हो, यो अधिकार प्रयोग गर्न पर्ने हो। प्रार्थना गरेर परमेश्वर म आफै कमजोर दुर्बल छु, म केही पनि गर्न सक्दिनँ, म मूर्ख अज्ञान होइन प्रियहरू हो, परमेश्वर भन्नुहुन्छ मैले तिमीहरूलाई ख्रीष्ट येशूको नाउँको अधिकार दिएको छु, त्यो अधिकार तिमीले चलाउन पर्यो, शत्रुको विरुद्धमा त्यो अधिकार चलाउन पर्यो। हामी चाहिँ बिरामीहरूको लागि प्रार्थना गर्दाखेरि त्यसरी नै प्रार्थना गर्छौ, प्रभुले दिनुभएको अधिकार हामी चलाउँदैनौ। हामी चाहिँ के भन्छौँ भनेदेखि परमेश्वर भन्छ, परमेश्वर यदि तपाईँको इच्छा भयो भनेदेखि यो बिरामी भाइलाई, यो बिरामी बहिनीलाई निको पारिदिनुहोस्। अनि प्रभुले केही पनि गर्नुहुन्न, किन गर्नुहुन्न भनेदेखि प्रभुले त्यो अधिकार त हामीलाई दिनुभएको छ। अनि प्रभु भन्नुहुन्छ निको पार्ने अधिकार त मैले तिमीहरूलाई दिएको छु। हामी धेरैचोटि प्रार्थना गर्छौँ नि, परमेश्वर तपाईँले यो बिरामी भाइलाई आफ्नो हात बढाएर छुनुहोस्। परमेश्वरको हातै त छैन, कसरी बढाउने परमेश्वरले? परमेश्वरको हात छ र छैन नि परमेश्वरको हात। अनि हामी भन्छौँ आफ्नो हात बढाएर छुनुहोस् भन्छौँ, परमेश्वरको त हातै त छैन। परमेश्वरले भन्छ मेरो हात छैन, यस कारण तिमीहरूको हात तिमीहरूले मलाई दिएको छौ। अनि जब यो हात चाहिँ तिमीहरूको हातले तिमीले छुन्छौ, मेरो शक्ति यो हातबाट जान्छ। मेरो आफ्नो हात त छैन, तिमीहरूको हात चाहिँ मलाई देऊ, त्यो चाहिँ मेरो हात होस्। अनि तिमीहरूले गएर रोगी बिरामीलाई छोऊ, रोगी बिरामी निको हुनेछ। देख्नुहुन्छ, विश्वास गर्नेहरूमा यो चिन्ह हुनेछ। मर्कुसको 16:17-18 प्रभुले भन्नुभयो, विश्वास गर्नेहरूमा यो चिन्ह हुनेछ, तिनीहरूले मेरो नाउँमा भूत आत्माहरू झपाउनेछन्। येशुको नाउँमा भूत आत्माहरू झपाउने, हामीले येशुको नाउँमा भूत आत्माहरूलाई जा भन्यो भनेदेखि त्यो भूत आत्मा जान्छ। तर हामीले येशुको नाउँ मन्त्र जपे जस्तो चलाउने होइन, किनकि प्रेरितको 19 हामी पढ्छौ, स्किमा नाउँ भएको एकजना प्रधान पुजारीका छोराहरू थिए, अनि जुनहरूले भूत आत्माहरू धपाउने कोसिस गरेका थिए। अनि हामी त्यो प्रेरितको 19:13 हामी पढ्छौ, तर कुनै झारफुके डुलुवा यौनीहरूले पनि दुष्टात्मा भएकाहरूमाथि यसु भने प्रभु यीशुको ख्रीष्टको नाउँ लिनलाई हात हाले। पावलले प्रचार गरेका यसुद्वारा म तलाई आज्ञा गर्दछु, तब एकजना केवा नाउँ भएको यहुदी मुख्य पुजारीका 7 छोराहरू थिए जसले यसो गर्थे। 15 तब दुष्ट आत्माले जवाफ दिएर तिनीहरूलाई भन्यो, येशुलाई म चिन्छु, म पावललाई म चिन्छु, तर तिमी चाहिँ को हौ? औ त्यो दुष्ट आत्मा भएको मानिस तिनीहरूमाथि उफ्रदै आयो र तिनीहरू दुवैलाई बसमा पारेर तिनीहरूलाई यसरी कायल पार्यो र तिनीहरू त्यस घरबाट नाङ्गो र घाइते भएर भागे। स्किबाका छोराहरूले मुख्य पुजारीका छोराहरूले पनि गएर येशुको नाउँ चलाए त्यो भूत आत्मा लागेको मान्छेलाई। अनि उनीहरूले के भने भनेदेखि पावलले प्रचार गरेको येशुको नाउँमा म आज्ञा गर्दछु, त निस्केर जा। अनि त्यो भूत आत्माले के भन्दछ, येशुलाई म चिन्छु, पावललाई पनि म चिन्छु, त्यो तिमी को हो? म तिमीलाई चिन्दिन। केवाका ती छोराहरूले चाहिँ प्रभु येशु ख्रीष्टलाई चिनेका थिएनन् र पनि येशु प्रभुको नाउँ चलाए उनीहरूले। येशुको नाउँमा येशुको नाउँ हुँदैन प्रियहरू हो, जसले प्रभु येशु ख्रीष्टलाई चिनेकै छैन, जसले प्रभु येशु ख्रीष्टलाई ग्रहण गरेकै छैन, त्यो मान्छेले येशुको नाउँ भनेर चलाएर हुँदैन, त्यसो प्रकार मन्त्र जपेर हुँदैन। तर तपाईँ अनि मैले येशु मुक्तिदातालाई चिनेका छौ, येशु मुक्तिदाताको नाउँमा हामीहरू बचाइएका छौ, येशु मुक्तिदाताले त्यो नाउँ चलाउनु भनेर हामीलाई दिनुभएको नाउँ हो। अनि यसै कारण जब हामीले येशुको नाउँमा भूत आत्माहरूमा छौँ, निस्केर जा, भूत आत्माहरू जानुपर्छ, किनकि हामी येशु प्रभुलाई चिन्छौ, येशु प्रभु हामीमा हुनुहुन्छ। अनि यसै कारण हो हामीले पाएको यो अधिकार जो छ यो हामीले चलाउन पर्छ। परमेश्वरले येशु प्रभुलाई स्वर्गीय स्थानहरूमा बसाल्नुभयो, प्रभु येशु प्रभुले हामीहरूलाई पनि स्वर्गीय स्थानहरूमा बसाल्नु भएको छ। अनि सबै अधिकार अख्तियार शक्ति अनि प्रभुत्वमाथि येशु प्रभुलाई परमेश्वरले अधिकार दिनुभयो, त्यही अधिकार येशु प्रभुले आज तपाईँ र मलाई दिनुभएको छ। शैतानले परमेश्वरबाट पाएको अधिकार होइन, अदमको बगैँचामा मान्छेलाई झुक्काएर हब्बालाई धोका दिएर पाप गर्न लगाएर त्यो अधिकार चाहिँ मान्छेबाट लिएको हो। शैतानले त्यो अधिकार चाहिँ मान्छेबाट लिएको अधिकार, अनि यसै कारण शैतानलाई त हामी बाइबलमा पढ्छौ नि कसरी यस संसारको शासक भनेर पनि लेखेको छ, यस संसारको देव भनेर पनि लेखेको छ, बाइबलमा लेखेको छ। हो, किनकि त्यो अधिकार चाहिँ परमेश्वरले आदम र हब्बालाई दिनुभएको, फल्दै फुल्दै बढ्दै जाऊ अनि पृथ्वीलाई अधिकार गर, पशु पक्षीहरूमाथि अधिकार गर, परमेश्वरले दिनुभएको त्यो अधिकार चाहिँ आदम र हब्बाबाट शैतानले खोसेर लगेको थियो। अनि येशु मसीह प्रभुले क्रुसको मृत्यु मर्नुभयो। हिब्रूको 2:14-15 पढ्छौ कसरी छोरा छोरीहरू हार र रगतको सम्भागी भएको हुनाले येशु मसीह प्रभु पनि हार र रगतको सम्भागी हुनुभयो, हार र मासुको सम्भागी हुनुभयो। अनि मृत्युको सामर्थ्य भएको शैतानलाई मृत्युद्वारा नै रद्दी बनाउनु भयो, जित्नुभयो, रद्दी तुल्याउनु भयो। अनि मृत्युको डरको कारणले जीवनभर दासत्वमा फसेका मानिसहरूलाई छुटकारा दिनुभयो। प्रभु येशू क्रुसमा मर्नुभयो, क्रुसमा मरेपछि तल्लो लोकमा ओलेर जानुभयो। अनि शैतानलाई प्रभु येशूले भन्नुभयो, त्यो साँचो दे, अधिकारको साँचो जो तैँले आदम र हब्बाबाट तैँले झुक्काएर ठगेर लिएको थिइस् यहाँ राख। अनि शैतानले प्रभुसँग झगडा गरेन, हारेको शैतानले त्यो साँचोको गुच्छा प्रभु येशूको हातमा राखिदिन भयो, राखिदियो। अनि येशू प्रभुले त्यो गुच्छा अधिकारको त्यो साँचो लिएर आउनुभयो। अनि आज त्यो अधिकारको साँचो तपाईँ र मलाई दिनुभएको छ। त्यो अधिकार आदमले गुमाएको, शैतानले लुटेर खोसेर लगेको अधिकारको साँचो येशू प्रभुले तपाईँ र मलाई दिनुभएको छ। अनि त्यो अब हामीले चलाउनु पर्यो। शैतानले त ढाँटेर छल गरेर कप्ती गरेर लगेको थियो, प्रभुले आज फिर्ता दिनुभएको छ। अनि अब त्यो अधिकार हामीले चलाउन पर्यो, येशूको नामको अधिकार। अनि यसै कारण रोग बिमारी सञ्चुपनाहरू यस्तो खालका प्रभु तपाईँले निको पार्नुहोस् प्रभुलाई बिन्ती गर्ने कुरो होइन, प्रभु भन्नुहुन्छ तिमीहरूलाई मैले अधिकार दिएको छु, गएर तिमीहरूले निको पार। अनि हामीले त्यो अधिकार चलाउनु पर्यो। मर्को 16:17-18 विश्वास गर्नेहरूमा यो चिन्ह हुनेछ, तिनीहरूले मेरो नाउँमा भूत आत्माहरू दपाउनेछन्, नयाँ नयाँ भाषा बोल्नेछन्, सर्पहरू टिप्नेछन्, विषैला कुरा पिए तापनि त्यसले तिनीहरूको हानि गर्ने छैन, रोगी बिरामीहरूमाथि हात राख्नेछन् अनि ती निको हुनेछन्। प्रभुले यो अधिकार त आज तपाईँ र मलाई दिनुभएको छ। अनि यो अधिकार नचलाएर हामी चाहिँ गएर प्रभु बिन्ती गर्छौँ, प्रार्थना, प्रभु तपाईँले गरिदिनुहोस्, यो बिरामीलाई निको पार्नुहोस्, यो भूतात्मालाई धपाइदिनुहोस्, सहायता गर्नुहोस्। प्रभु भन्नुहुन्छ मैले त्यो अधिकार तिमीहरूलाई दिएपछि तिमीहरूले गर न, मैले किन गर्ने, तिमीहरूले गर, किनकि यो अधिकार मैले तिमीहरूलाई दिएको छु। आज त्यो अधिकार त तपाईँले मैले चलाउन पर्ने, बुझ्नुभयो सबैले यो कुरो, यो कुरो हामीले जान्न पर्छ। तिमीहरूको हृदयको आँखा चह किन भएर तिमीले यो कुरो जान्न सक, पवित्र आत्माले यो कुरो तिमीलाई बुझाउनु भयो भनेदेखि तिमीको जीवन बेग्लै किसिमको जीवन हुनेछ। आउनुहोस् हामी प्रार्थना गरौँ। सबैजना आफ्नो आँखा बन्द गरौँ, आफ्नो शिर झुकाउँ। आज बिहान प्रभुले तपाईँ र मलाई कतिवटा कुराहरू बताउनु भएको छ। हामी कमजोर छैनौँ, हामी बलियो छौँ, हामी गरिब छैनौँ, हामी धनी छौँ। हामीले भन्नुपर्छ, मुखले भन्नुपर्छ, मुखले भन्नुपर्छ। एकछिन सबैजना यता हेर्नुहोस्, म एउटा कुरा भन्छु, अस्तिको हामीको आत्मिक सेवाको समयमा पास्टर अशोक मुखियाले हामी सबै मण्डलीलाई भन्न लगाउनुभयो, मुखले स्वीकार गर्न लाउनुभयो। अनि उहाँले के भन्नुभयो भनेदेखि हामीले मुखले बोलेर नै स्वीकार गर्न पर्छ। नकारात्मक कुराहरू, म कमजोर छु, म दुर्बल छु, म केही पनि जान्दिनँ, म गरिब छु भनिबस्छ भने त्यस्तै नै हुन्छ। हाम्रो मुखले जे कुरो उच्चारण गर्छ त्यस्तै नै हुन्छ। अशोक मुखिया बाबुले हामीलाई भन्न लाउनु भएको कुरो चाहिँ म तपाईँलाई पनि स्वीकार गर्न लाउँछु। मेरो पछि पछि तपाईँ भन्नुहोस्, मुख पहिला सुन्नुहोस्, विचार गर्नुहोस्। त्यसै व्यवस्थामा मैले गुरुबाले भन्न लाउनुभयो मैले भने होइन, राम्ररी सोचेर भन्नुहोस् अनि राम्रो विश्वास गरेर भन्नुहोस्। यो तपाईँ भन्नुहोस् ख्रिस्ट येशूमा म बनिरहेछु, भन्नुहोस् ख्रिस्ट येशूमा म धनी छु, ख्रिस्ट येशूमा म स्वतन्त्र छु, ख्रिस्ट येशूमा म ज्ञानी छु, ख्रिस्ट येशूमा म धनी छु, ख्रिस्ट येशूमा म बहादुर छु, ख्रिस्ट येशूमा म सफल छु। यस प्रकारले हामीले आफ्नो मुखले स्वीकार गर्न पर्ने, मनमा सोच्ने मात्र होइन कि मुखले स्वीकार गर्न पर्ने, मुखले भन्न पर्ने। बाइबलमा एक ठाउँमा लेखेको छ, पल्टाउन पर्दैन, म यहाँबाट पढिदिन्छु। हितोपदेशको 18, हितोपदेशको 18 अनि त्यसको 21 पदमा लेखेको छ, हितोपदेश 18 21 जीवन र मृत्यु बोलीको शक्तिमा रहन्छ, जीवन र मृत्यु बोलीको शक्तिमा रहन्छ, आफ्नो बोली वचनको फल आफैले भोग्नु पर्छ। आफ्नो बोली, तपाईँको जिब्रोमा जीवन पनि छ, तपाईँको जिब्रोमा मृत्यु पनि छ। जुन कुरो तपाईँ बोल्नुहुन्छ त्यस कुरो अनुसार नै हुन्छ। तपाईँ भन्नुहुन्छ म त गरिब छु, म त मूर्ख छु, म अज्ञान छु, म कमजोर छु, त्यस्तै भन्नुहुन्छ भने तपाईँ त्यस्तै नै रहनुहुन्छ, किनकि तपाईँ आफ्नो मुखले नै स्वीकार गर्नुहुँदैछ नि। हृदयमा जुन कुरो भरिएको छ तपाईँको मुखले त्यही कुरो बोल्छ, अनि तपाईँको मनमा त्यही कुरो रहेछ। हामीको बाइबलमा चाहिँ त्यस्तो कुरो छैन, तर अङ्ग्रेजी बाइबलमा पुरानो अनुवादमा चाहिँ यो हितोपदेश 23:7 लेखेको छ, अङ्ग्रेजीमा बेग्लै छ, यहाँ नेपालीको अनुवाद बेग्लै छ। त्यहाँ लेख्दैछ, एज अ म्यान थिंक्स इन हिज हार्ट सो इज ही, त्यहाँ चाहिँ लेखेको छ मान्छेले उसको हृदयमा जस्तो सोच छ त्यस्तै ऊ हुन्छ। त्यो मान्छे देख्यो उसको हृदयमा म दुर्बल छु भन्छ, त्यो मान्छे दुर्बल नै हुन्छ। म मूर्ख छु भन्ने मान्छे हृदयमा म मूर्ख छु भन्ने सोच्ने मान्छे त्यो मूर्ख नै हुन्छ। अनि यो चाहिँ नकारात्मक कुराहरू हामीले आफ्नो जिब्रोले बोल्नु हुँदैन। हामीले त भन्नुपर्छ म ख्रिस्टमा बलियो छु, म ख्रिस्टमा धनी छु, म ख्रिस्टमा आशिषित छु, म ख्रिस्टमा आटकिलो छु, म ख्रिस्टमा सफल छु। हामी चाहिँ मुखले स्वीकार गर्नुपर्छ, मुखले भन्नुपर्छ। अनि अङ्ग्रेजीमा भन्छ देयर इज पावर इन वाट यु से, जुन कुरो तपाईँ भन्नुहुन्छ त्यो कुरोमा शक्ति छ। यसकारण तपाईँले यस्ता खालका सकारात्मक कुराहरू स्वीकार गर्नुपर्छ, मुखले कन्फेस गर्नुपर्छ, भन्नुपर्छ। अस्ति मंगलबारको आत्मिक सेवामा अशोक पात्र अशोकले हामीलाई यो कुरो भन्न लाउनुभयो, उहाँको पछि पछि भन्न लाउनुभयो। अनि हामीले भन्यौं, पहिले पहिले त एक दुईजनाले मात्रै भन्न लागेको जस्तो, पछिबाट सबैजना हामी त चिच्याउन लाग्यौं, कराउन लाग्यौं। हामी त ख्रिस्टमा म बलियो छु, ख्रिस्टमा म धनी छु, ख्रिस्टमा म असल छु, हामी त सबैजना बोल्न लाग्यौं। भित्रबाट नै पवित्र आत्माले हामीलाई त्यस्तो उत्साह दिनुभयो अनि म तपाईँलाई त्यही कुरो भन्न चाहन्छु। आजदेखि नभन्नुहोस् म गरिब छु, म सक्दिनँ, म दुर्बल छु, म मूर्ख छु, नभन्नुहोस्। तपाईँमा त्यस्तो होला तर तपाईँले आफूले ख्रिस्टमा हेर्नु पर्यो। ख्रिस्टमा तपाईँ हुनुहुन्छ भनेदेखि तपाईँ बलियो हुनुहुन्छ, ख्रिस्टमा चाहिँ तपाईँ ज्ञानी हुनुहुन्छ, ख्रिस्टमा चाहिँ तपाईँ सफल हुनुहुन्छ। आफैले तपाईँले ख्रिस्टमा हेर्नुहोस् है। आउनुहोस् हामी प्रार्थना गरौँ।
आज प्रभु हामी तपाईँसँग बिर्तिर रहन्छौँ यी कुराहरू, जे जति पनि हामीले सुनेका छौँ यसले हामीको जीवनमा साँच्चै नै ठुलो काम गरेको होस्। हामीको हृदयका आँखा चहकिलो बनाइदिनुहोस् अनि हामीले यी कुराहरू देख्न सकौँ, बुझ्न सकौँ प्रभु। खालि मगजले बुझ्नु मात्र होइन कि हृदयले नै चाखेर जान्न सकौँ यी कुराहरू, अनि हामीको जीवन बदली भएर गएको होस्, हामीहरूको जीवन परिवर्तन भएको होस्। हाम्रो यो प्रार्थना सुन्नुहोस् प्रभु येशू ख्रीष्टको नाममा, आमेन।